حسبنا الله ونعم الوكيل نعم المولى ونعم النصير والحمد لله رب العالمين والعاقبة للمتقين والمؤمنين والموحدين والنار والشقاوة للمشركين والكافرين والمنافقين وصلى الله صلوات كثيرة نامية متوالية متواترة متكاثرة على سيد الأنبياء والمرسلين أبي القاسم محمد وعلى علي أمير المؤمنين وعلى آئمة الهداة الميامين الأجمعين واللعن الدائم على أعدائهم أجمعين. قال الله تبارك وتعالى في محكم كتابه ومتقن خطابه: يا أيها الرسول بلغ ما أنزل إليك من ربك فإن لم تفعل فما بلغت رسالته والله يعصمك من الناس صدق الله العلي العظيم. بلند ترین صلوات. میں سلام مسنون اور بزرگان دین و علماء اعلام کی خدمت میں عرض ادب کے بعد آپ کو عید سعید غدیر، عید ولایت، عید اکمال دین و عید اتمام نعمہ و عید سعید ولایت و عید سعید عہد و پیمان و بیعت با مولا علی ابن ابی طالب کی مناسبت سے مبارکباد اور تہنیت عرض کرتا ہوں. ہمارے پاس وقت بہت ہی قلیل اور مختصر ہے اور موضوع جو مجھے دیا گیا یہ بحر احمر اور بحر اوقیانوس اور بحر ہند سے بھی بڑا اور وسیع ہے. اب دیکھنا یہ ہے کہ اس عظیم الشان اور وسیع اور گہرے موضوع کو میں 20 منٹ میں اللہ اور اس کے رسول اور علی ابن ابی طالب کی نصرت اور مدد سے کیسے کلوز کرتا ہوں اور آپ کی خدمت میں عرض کرتا ہوں. محمد و آل محمد پر صلوات پڑھیے. یہ جو جس غدیر کے عنوان سے ہم یہاں جمع ہوئے ہیں اس میں تین مهم امور پائے جاتے ہیں جن کی طرف توجہ بہت کم کی جاتی ہے. اصل میں ابحاث کے جو اصول ہوتے ہیں نا وہ مقرر ہونے چاہیے. اگر کوئی بھی بحث عالمانہ انداز میں، حوزوی انداز میں اور منطقی انداز میں کی جائے، جو اصول علم ہیں اور وہ معیارات حوزوی ان کے مطابق، تو پھر بحث کے پہلے اصول مقرر کیے جاتے ہیں، پھر ان اصولوں کی روشنی میں آگے بحث کی جاتی ہے. یہ بہت، جیسے میں نے پہلے بھی عرض کیا، یہ تو اس پہ تو ہزار کانفرنسز اور سیمینار بھی اگر کیے جائیں تحقیقی اور علمی اس موضوع پر تو بہت کم ہیں. اب آپ دیکھیں نا ذرا کہ شیخ الاسلام و متکلم نہیر شیعی جناب علامہ عبد الحسین الامینی رحمت اللہ علیہ نے جو کتاب اس موضوع پر تحریر فرمائی الغدیر، اس کتاب کی وسعت دیکھیں، وہ کتاب کتنی جلدوں پر اور کتنے ہزار مطالب اور نکات پر مشتمل ہے. یعنی اگر اس موضوع کا حق ادا करना चाहें कि हक अदा नहीं हो सकता, तो कम अज कम इस मौजू पर अलामा अमीनी जितनी अर्क रेजी, मेहनत, मुशक्कत और जहमत करने की जरूरत है ताकि गदीर पर एक सुलझा हुआ, नप्पा तुला हुआ एक असर जो है ना वो उम्मत की खिदमत में जाहिर किया जाए और उम्मत को पेश किया जाए। लेकिन उसूल बास अगर आप गदीर के उनवान को देखें, इसके अंदर तीन उमूर हैं जो बुनियादी हैं। एक है आयत गदीर, जिसे आप आयत तबलीग कहते हैं, मैं आज उसे आयत तबलीग नहीं कहूंगा, मैं उसे आयत गदीर का नाम देता हूं। तबलीग के मौरद में तो कई आयतें कुरान में नाजिल हुई हैं, अल्लज़ीना युबल्लिगूना रिसालातिल्लाह, ये भी तबलीग के बारे में आयत है। ये उनवान बुजुर्गों ने दे दिया क्योंकि बल्लिग का कलमा और लफ्ज इस्तेमाल हुआ है, हालांकि इसको आयत तबलीग का नाम नहीं देना चाहिए क्योंकि इसका महवर तबलीग नहीं है, इसका महवर गदीर है और विलायत अली इब्न अबी तालिब है। इसको आयत गदीर कहना चाहिए, इसको आयत खुम गदीर कहना चाहिए, यह बेहतरीन उनवान है। लिहाजा मैं इस ये अर्ज करूंगा कि इस पूरे उनवान और मौजू से मुतल्लिक जो सबसे पहली चीज है, पहली असल, पहला उसूल, वो है आयत गदीर या अय्युहर रसूल बल्लिग मा उन्ज़िला। इस आयत का मौजू तबलीग नहीं है, इस आयत का मौजू तबलीग कहां है, कभी गौर फरमाएं इस आयत पर। इस आयत का मौजू है तबलीग व बयान विलायत व इमामत व जानशीनी मौला अली इब्ने अबी तालिब, ये मौजू है आयत का। लिहाजा ये आयत आयत तबलीग नहीं है, ये आयत आयत गदीर है, ये आयत आयत एलान विलायत अमीरुल मोमिनीन यासुबुद्दीन अली इब्ने अबी तालिब है। मैं हमेशा इसको मजालिस में, अपनी खामा फरसाइयों में, अपने अराइज में आयत गदीर और आयत एलान विलायत अमीरुल मोमिनीन के नाम से याद करता हूं। इसका मौजू तबलीग नहीं है, तबलीग इस आयत में पैगंबर की जिम्मेदारी है। जिम्मेदारी और मौजू में फर्क होता है, एक नुक्ता ये, इसको आप महफूज फरमा लें, इल्मी नुक्ता। दूसरा नुक्ता, इस आया के जिमन में रसूलुल्लाह से सादिर और जाहिर होने वाली हदीस गदीर है, मन कुन तो मौला हो फा अलीयन मौला, या मन कुन तो मौला हो फहाजा अलीयन मौला, ये हदीस गदीर है। इसका दूसरा महवरी नुक्ता, इसकी असल वो हदीस गदीर है। अलबत्ता हदीस गदीर तो बहुत तुलानी और मुफस्सल है, जिसमें रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने मैदान खुम गदीर में और उस बेआब गया बयाबान में पूरा एक खुतबा दिया, खुतबा गदीरिया। उस खुतबा गदीरिया के अंदर एक जुमला, एक कलमा ऐसा है जिसे हदीस गदीर कहा गया है। लिहाजा ये तीन चीजें हो गई, आयत गदीर, खुतबा गदीर और हदीस गदीर। और एक और चीज है, ये पूरा वाकया और हादसा, यानी वाकया और हादसा है गदीर। ये बहस के चार उसूल हैं, आयत गदीर, वाकया व हादसा गदीर और उस वाकया व हादसा के अंदर रूनुमा होने वाला खुतबा गदीर। खुतबा गदीर के अंदर तो बहुत सारी चीजें बयान हुई, वहां तो नमाज का जिक्र भी आया, उसमें तो हज का जिक्र भी आया, उसमें तो अमीरुल मोमिनीन के मजीद दीगर फजाइल का भी जिक्र हुआ, वहां तो जनाब खत्मी मर्तबत ने अल्लाह की रबूबियत और वहदानियत को भी पेश किया, وہاں تو پیغمبر اکرم نے اپنی رسالت اور نبوت کو بھی پیش کیا, وہاں تو پیغمبر اکرم نے اپنی امت سے بہت سارے وعدے لیے, بہت ساری گواہیاں لی. وہ سارا کیا ہے؟ وہ سارا واقعہ و حادثہ غدیر ہے, اور پھر اس کے اندر وہ خطبہ غدیر ہے, لیکن جو حدیث غدیر ہے نا وہ فقط یہی جملہ ہے. کون سا؟ من کنت مولاہ فہذا علی مولا, من کنت مولاہ فعلی مولا. اور آگے حدیث میں اختلاف ہے, میں اسی لیے کہہ رہا ہوں کہ حدیث غدیر اتنی ہی ہے. کیوں؟ کیونکہ حدیث غدیر کا یہ جو ٹکڑا ہے نا, اور یہ حصہ اصل, یہ وہ حصہ ہے جس پر تواتر علمی قائم ہے, جسے آپ کہتے ہیں نا خبر متواتر. اب میرے پاس وقت نہیں ہے کہ میں خبر متواتر خبر واحد کا فرق بیان کروں, پھر خبر متواتر میں تواتر لفظی تواتر معنوی کسے کہتے ہیں, اور یہاں تواتر لفظی کا مورد کون سا ہے اور تواتر معنوی کا مورد کون سا ہے, اور آیا تواتر معنوی حجت ہوتا ہے یا نہیں ہوتا, اور تواتر لفظی بھی حجت ہوتا ہے یا نہیں ہوتا. یہ تو ایک علمی درایت الحدیث علم الحدیث کی بحث ہے, اس کا کرنا ضروری ہے اس بحث میں, لیکن ہمارے پاس وقت نہیں ہے. میں نے یہ کیوں کہا ہے, آپ کو تھوڑا تعجب بھی ہوا ہوگا کیونکہ حدیث تو طولانی ہے, کیونکہ آگے والمن والا و آد من آدا و احب من احبا و ابغض من ابغضا وانصر من ناصرا واخذل من خاذلا, یہ بھی ہے, یہ بھی حدیث کا ایک حصہ ہے. ایک اور بھی حدیث کے ذمن میں ایک اور نقطہ بھی بیان ہوا ہے کہ پیغمبر نے آخر میں فرمایا اللہ فیبلغ الشاہد الغائب والوالد الولد, کہ جن لوگوں نے اس حدیث کو سنا, اس واقعے کو دیکھا, جو شاہدین ہیں, حاضرین ہیں, جو گواہ ہیں, وہ غائبین تک اس امر کو, اس حکم کو اور اعلان ولایت علی ابن ابی طالب کو پہنچائے, یہ واجب ہے. فیبلغ الشاہد, فیبلغ صیغہ امر ہے, فیبلغ واجب ہے, پہنچائے, فرد فرد پہنچائے, حاضرین اور ہر والد اپنے بیٹے تک, الی یوم القیامہ, قیامت تک علی ابن ابی طالب کی ولایت اور امامت کے اعلان کو اور اس امر کو پہنچائے. یہ والدین پر بھی واجب ہے قیامت تک کہ ہر والد اپنی اولاد, اپنے بچوں تک علی کی ولایت کے امر کو پہنچائے اور علی کی ولایت اور امامت کا قائل کرے اپنی اولاد کو. قائل پہنچانا ہوتا ہے, بتانا نہیں. پیغمبر نے نہیں فرمایا کہ شاہدین غائبین کو بتائیں, یہ نہیں کہا, اور یہ بھی نہیں کہا کہ والد اپنی اولاد تک بات کو بتائے, ان کو آگاہ کرے. فرمایا پہنچائے. فیبلغ, ہمارے استاد آیت اللہ ملا نوری مدظل العالی زندہ ہیں, ان کا مجھے ایک جملہ یاد آ رہا ہے, انہوں نے فرمایا تھا, بہت خوبصورت وضاحت کی تھی, فرمایا بلغ تبلیغ یہ اس وقت صدق کرتا ہے جب بات کو اس انداز میں کیا جائے, بات کو اس انداز میں بیان کیا جائے کہ بات سامع اور مخاطب کے دل اور روح کے عمق اور گہرائی میں اتر جائے اور وہ اس مطلب کا قائل ہو جائے, تو اس کو تبلیغ اور بلغ کہتے ہیں. بتانے کو, آگاہ کرنے کو بلغ نہیں کہتے, اس کے لیے تو نبا خبر کے الفاظ آتے ہیں عربی میں. بلغ ہے, بلغ یعنی دل کی گہرائیوں تک اور روح کے اعماق تک بات کو اس طرح سے پہنچانا کہ مخاطب اور سامع اگر لجوج, ضدی, ظالم, ہٹ دھرم اور جاہل نہ ہو تو دل اس کے بات اس کے دل میں ایسی جا کر بیٹھے کہ وہ مطلب اور بات کا دل سے قائل ہو جائے, اس کو تبلیغ کہتے ہیں. السلام علیکم. بزرگان تشریف فرمائے, محمد والے محمد پر صلوات پڑھی. یہ ساری حدیث ہے جو میں نے آپ کی خدمت میں عرض کی, لیکن سوالیہ نشان یہاں یہ ہے کہ میں نے کیوں کہا کہ मन कुंत मौला हो फालियन मौला वाला जुमला बाकियों को मैंने शामिल नहीं किया। उसकी वजह यह है कि ये जो मन कुंत मौला हो फालियन मौला वाला जुमला है, फकत ये वो जुमला है जिसके बारे में उलमाए इस्लाम मुफस्सरीन मुहक्किकीन इल्म हदीस मुहद्दिसीन मुअर्रिखीन और मुतकल्लमीन ने यह दावा किया है, बल्कि यकीन और इजान फरमाया है तमाम शिया सुन्नी फिरकों के तमाम उलमा ने, हत्ता इस्माइली उलमा ने, हत्ता जैदी उलमा ने, हत्ता अशायरा और अशायरी उलमा ने, हत्ता मुतज़िली उलमा ने, ये सब ने एक बात को कबूल किया है। कहा बाकी सारी हदीस में इख्तलाफ है, बाज़ रावियों ने वाले मन वाला व आदे मन आदा को नकल किया है, बाज़ रावियों ने नकल नहीं किया। यानी वो जुमला हदीस का मुत्तफ़क़ुन अलैह नहीं है, उसमें इख्तलाफ है कि वो जुमला पैगंबर ने फरमाया या नहीं फरमाया। और फ़यबल्लिग़ शाहिद अल-ग़ैब, इसमें भी इख्तलाफ है। ये बाज साहबा रावियों ने नकल किया है, बाज ने नकल नहीं किया। अच्छा, मैं आपकी खिदमत में एक नुक्ता यहां ब्रैकेट में अर्ज करता चलूं, क्योंकि मेरा मौजू है कुतुब अहले सुन्नत व मनाबे व माखज़े अहले सुन्नत से हदीस विलायत और हदीस गदीर का इस्बात। इसलिए मैं यहां ये नुक्ता अर्ज करता चलूं ब्रैकेट में, वो ये है कि जनाब अल्लामा अमीनी ने अपनी तहकीक के मुताबिक अल गदीर में यह बयान फरमाया है, और उस्ताद आयतुल्ला अली मीलानी ने नफहातुल अजहार में और अल्लामा अमीनी ने अल गदीर में के टोटल सहाबा जिन्होंने हदीस गदीर और वाक्य गदीर को नकल किया है, लेकिन मुख्तलिफ अल्फाज और मुख्तलिफ ताबीरात के साथ, यानी उनके अल्फाज और ताबीरात एक नहीं है, यानी तवातुर लफ्जी नहीं है हदीस में। जब हदीस के अल्फाज एक हों तो फिर तवातुर लफ्जी हासिल होगा, लेकिन अगर हदीस के अल्फाज मुख्तलिफ हों लेकिन मजमून एक हो तो यह तवातुर मानवी होता है। रहमानी सर, यह तवातुर मानवी होता है, लेकिन अगर अल्फाज भी एक हो तो वह तवातुर लफ्जी होता है। मैं आज भी हजरत आयतुल्लाह अल-उज़्मा उस्ताद जाफर सुबहानी की किताब दिरायतुल हदीस में तहकीक कर रहा था, टोटल हदीसें जिनके तवातुर का उलमाए इस्लाम ने इज़ान किया है उसमें भी इख्तिलाफ है, वो 5 से ज्यादा हदीसें नहीं है। यानी आपके पास टोटल मुतवातिर हदीसें, लफ्जी तवातुर की बात कर रहा हूं, मानवी तवातुर नहीं, मानवी तवातुर वाली हदीसें बहुत ज्यादा हैं, बहुत ज्यादा हैं। लफ्जी तवातुर की टोटल हदीसें आपके पास 5 से ज्यादा नहीं है। टोटल दफ्तर हदीस में तवातुर की मामूली चीज नहीं है, लफ्जी तवातुर, लफ्जी तवातुर बिल्कुल कुरान की आयत जितना एतबार और हुज्जत रखता है। फरमाया एक मुहद्दिस ने, मुहक्किक ने यहां तक फरमाया, यहां तक दावा किया, उन्होंने कहा पूरे दफ्तर हदीस में एक हदीस के अलावा तवातर लफ्जी किसी हदीस में हासिल ही नहीं है, और वो कौन सी हदीस है? इन्नमल आमाल बिन्नियात। तवातर लफ्जी बहुत शाज़ो नादिर हासिल होता है, हदीसों में तवातर बहुत कम है। लेकिन जो मैं नुक्ता आपकी खिदमत में अर्ज करना चाहता हूं, वाकिए गदीर को और हदीस गदीर को तफसील के साथ मुख्तलिफ अल्फाज और मुख्तलिफ ताबीरात के साथ 110 किबार सहाबा किराम ने नकल किया है। हदीस गदीर के पूरे मुफस्सल वाकिए और हदीस गदीर को 110 सहाबा किराम ने नकल किया है। मैं उन सहाबा किराम की लिस्ट और फहरिस्त भी मुरतब करके लाया हूं, लेकिन शायद वक्त नहीं होगा। अच्छा, 110 सहाबा, 84 ताबईन ने हदीस गदीर को नकल किया है। यानी पहले तबके में 110 हजरात, दूसरे तबके में ताबईन के तबके में, दूसरा तबका सहाबा के बाद ताबई का तबका होता है ताबईन का, उसमें 84 अफराद ने, और टोटल अहले सुन्नत के 360 उलमा ने अपनी मुख्तलिफ تفسیر کی کتابوں میں, تاریخ کی کتابوں میں اور حدیث کی کتابوں میں واقع غدیر کو اور حدیث غدیر کو نقل کیا ہے. لیکن جو میں نقطہ بیان کرنا چاہتا ہوں, جو پورا واقعہ غدیر ہے, جو پوری حدیث غدیر ہے, اس میں تواتر معنوی حاصل ہے, تواتر لفظی حاصل نہیں ہے. کسی شیعہ عالم نے بھی حدیث غدیر کا سنی تحقیق اور سنی علم اور درایہ کی روشنی میں تواتر کا دعویٰ نہیں کیا. پوری حدیث غدیر کی بات کر رہا ہوں, پوری حدیث غدیر اپنے تفصیلات, جزیات, وہ الفاظ کی تعبیرات کے اختلاف کے ساتھ, کیونکہ 110 صحابہ نے حدیث غدیر کو اور واقعہ غدیر کو نقل کیا, لیکن تمام صحابہ کے الفاظ تعبیرات ایک دوسرے سے اختلاف رکھتی ہیں. ایک نے ایک جزی کو بیان کیا, ایک بات کو بیان کیا, دوسرے صحابے نے نہیں کیا. ایک اور نقطے کو ایک صحابی نے بیان کیا, دوسرے صحابی نے بیان نہیں کیا. یعنی مختلف روایات جو 110 صحابہ سے نقل ہوئی ہیں ان کے اندر حادثہ غدیر اور حدیث غدیر کے مختلف علیحدہ علیحدہ پہلوؤں کو علیحدہ علیحدہ بیان کیا گیا ہے. وہاں تواتر معنوی حاصل ہوتا ہے. لیکن میں آپ کو مبارکباد دیتا ہوں اور آپ کی خدمت میں تہنیت عرض کرتا ہوں اور امام علی ابن ابی طالب کی بارگاہ میں ان کی امامت کے سامنے سجدہ ہے, سجدہ تکریمی کرتا ہوں امیر المومنین کی بارگاہ میں, کہ ایک جملہ ایسا ہے حدیث قدیر میں جس پر تمام علماء اسلام کا متفق علیہ فیصلہ ہے. اور میں یہ کہنا چاہتا ہوں کہ اس مسئلے پر علماء اسلام میں, یہ مسئلہ علماء اسلام میں متفق علیہ نہیں ہے. متفق علیہ کا مقام کم تر ہوتا ہے, اور یہ مجمع علیہ بھی نہیں ہے. علم حدیث میں وہ مطلب جو متفق علیہ ہو, پھر اس سے اوپر جو ہے وہ مجمع علیہ ہے جس پر تمام علماء کا اجماع ہو, متفق جس پر تمام علماء اتفاق رکھتے ہو, متفق نہ لے مجمع نہ لے. لیکن ایک اور تعبیر ہے, ایک اور مرتبہ ہے کسی چیز کے اعتبار حجت کا, اور وہ یہ ہے کہ کوئی چیز مجمع علیہ سے بھی بھالا تر ہو اور متفق علیہ سے بھی بھالا تر ہو. وہ کون سی تعبیر ہے؟ وہ متصالم علیہ ہو. اور ایک جملہ ایسا ہے جس کے بارے میں تمام علماء اسلام, زیدی علماء, واقفی علماء, اسماعیلی علماء, اشاعری علماء, اشعری علماء اور معتزلی علماء اور اثنا عشری شیعہ علماء سب نے ایک بات ایک لب و لہجے اور ایک انداز میں یکجا ہو کر ایک عقیدے کے ساتھ اور ایک اذان کے ساتھ کہی ہے. وہ یہ کہی ہے کہ پوری حدیث غدیر میں جو یہ جملہ ہے نا, جو اصل شیعہ کا مدعا ہے اور اصل شیعہ کا ادعا ہے, جس سے شیعہ علی کی خلافت بلا فاصل اور جانشینی رسول اللہ اور امامت کو ثابت کرتا ہے, وہ فقط ایک جملہ ہے. اگر ساری حدیث غدیر کو چھوڑ دیں, ساری حدیث غدیر کو چھوڑ دیں, اسے نہ مانیں, قبول ہی نہ کریں, غلط مختلف راوی نقل کی, چھوڑ دیں, ہمیں کوئی پرواہ نہیں, ایک جملہ ایسا ہے جس پر شیعہ کا اصل مدعا اور ادعا ہے, وہ کون سا جملہ ہے؟ وہ من کنت مولا ہو فہذا علی مولا, یا من کنت مولا ہو فعلی مولا. اس جملے پر تمام علماء اسلام کا اتفاق نہیں ہے, اجماع نہیں ہے, بلکہ تسالم ہے کہ پیغمبر کی زبان اطہر سے یہ جملہ روز عید غدیر خم اور 18 ذی الحج 19 مارچ 631 عیسوی اتوار کا دن تھا. 18 ذی الحج 19 مارچ تھا, 631 عیسوی تھی اور اتوار کا دن تھا, اور پیغمبر کی زبان سے یہ جملہ صادر ہوا اور تمام امت نے اس جملے کو قبول فرمایا کہ یہ جملہ برحق ہے, یہ علی کی شان میں روز عید غدیر واقع ہوا. اور آیت یا ایہ البلغ ما انزل, یا ایہ الرسول بلغ ما انزل من ربک, یہ اس کے ضمن اور شان نزول میں یہ حدیث یا جملہ وارد ہوا, اور وہ جملہ یہ ہے من کنت مولا ہو فعلی مولا. اور اس میں علی کی ولایت اور علی کی مولویت کا اعلان ہوا ہے, اور یہاں بھی ولایت اور مولویت سے مراد دوستی نصرت نہیں ہے بلکہ جانشینی، سرپرستی، حاکمیت، امامت اور خلافت بلا فصل ہے۔ اللہم صلی علی محمد و آل محمد۔